यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राजनीतिक स्थायित्व र देशको आर्थिक विकासका लागि दुई ठूला दल मिल्नुको विकल्प नभएको उप प्रधानमन्त्री प्रकाश मान सिंहको भनाए। घरेलु तथा साना उद्योगको प्रवर्धनमा सरकार कटिबद्ध रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीद्वारा जानकारी। र आसन्न चुनावका लागि उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपति पदको उम्मेद्वारमा चयन। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले मिलेर सरकार बनाएको बताउनु भएको छ। नेपाली कांग्रेस काठमाण्डू क्षेत्र नम्बर एकका दुवै प्रदेश कार्य समितिद्वारा आज काठमाण्डुमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले राजनीतिक स्थिरता राजनीतिक सामाजिक आर्थिक विकासका काम गर्न दुई ठूला दल मिल्नु परेको बताउनुभयो। उहाँले मुलुकमा स्थिरता र स्थायित्वका लागि दुई प्रमुख राजनीतिक दल आर्थिक सामाजिक परिवर्तन र राजनीतिक स्थिरताका लागि वर्तमान सरकार गठन भएको बताउनुभयो। वर्तमान सरकारलाई सफल तुल्याउन जनतालाई सहज र सरल रूपमा सेवा प्रभाव गर्ने काममा जुट्न उप प्रधानमन्त्री सिंहले पार्टी कार्यकर्तालाई आह्वान गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुर मात्रामा रहेको भन्दै त्यस्ता उद्योगको प्रवर्धनमा सरकार हर तहले लागेको बताउनु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासंघ पदाधिकारी बीच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले साना उद्योगीहरूकै लागि स्टार्ट अप कार्यक्रम ल्याइएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। उद्योग क्षेत्रको विकासका लागि लघु घरेलु तथा साना उद्योगीहरूको भूमिकाको सराहना गर्दै उहाँले मन्त्रालयले उद्योगीको विकासका लागि वार्षिक पुस्तिका नि तयार गरेर अगाडि बढेकाले सोही अनुरूप साथ दिने महासंघलाई आग्रह गर्नुभयो। महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले संघीय संरचना अनुरूप स्थानीय प्रदेश र केन्द्रीय सरकारको कार्यक्षेत्र र जिम्मेवारी उल्लेख गरिएको औद्योगिक नीति तर्जुमा गर्न आवश्यक भएको बताउनुभयो। गोर्खा जिल्लाको धार्चे गाउँपालिका पाँच गुम्दाको रेसेफाँटमा पहिरोमा परि बेपत्ता भएका मध्ये थप एकजनाको शव भेटिएको छ। आइतबार बिहान नानसेन सामुदायिक वनबाट झरेको लेदो सहितको पहिरोमा परेर बेपत्ता भएका आरूघाट गाउँपालिका 24 वर्षे रमेश परियारको शव फेला परेको हो। घटनास्थलभन्दा करिब 2 किलोमिटर तल रेसे खोलामा हिजो परियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाका डीएसपी रमेश कुमार श्रेष्ठले बताउनुभयो। पहिरोमा 5 जना बेपत्ता भएकोमा सोमबार 4 जनाको शव फेला परेको थियो। घटनामा 2 जना घाइते भएका थिए। तीमध्ये 1 जना हाल ट्रमा सेन्टर काठमाडौँमा उपचाररत छन् भने अर्का 1 जना डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। मुलुकभर हैजा संक्रमितको संख्या 25 पुगेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ। पछिल्लो 24 घण्टामा 2 जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा 16, काठमाडौँको टोखा नगरपालिकामा 8 र कैलालीको धनगढ़ी उपमहानगरपालिकामा 1 जना हैजा संक्रमण देखिएको ईडीसीले जनाएको छ। हैजा लगायत पानीजन्य रोगहरूबाट बच्न सरसफाईमा ध्यान दिन र पानी उमालेर मात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन्। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। गोर्खा जिल्लामा स्क्रब टाइफाइसका 50 जना मानिसमा संक्रमित देखा परेको छ। जिल्ला स्वास्थ्य कार्यालय गोर्खाका अनुसार यो आर्थिक वर्ष यता 50 जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भइसकेको छ। सबैभन्दा धेरै आरूघाट गाउँपालिकामा 20 जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा जिल्लाभर 163 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको थियो। बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आमालाई आग्रह गर्नुभएको छ। विश्व स्तनपान सप्ताहको अवसरमा चितवनमा आयोजित छलफल कार्यक्रममा चिकित्सकहरूले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताउनु भएको हो। डोटीमा भरुवा बन्दुक सहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा दिपाल सिलगढ़ी नगरपालिका वडा नम्बर 8 लडागडाका रामबहादुर साउत र दिल्ली बहादुर साउत रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको र विस्तृत अनुसन्धान अगाडि बढ़ाइएको उहाँले बताउनुभयो। सिपमूलक तालिम पाएपछि कञ्चनपुरका दलित तथा विपन्न वर्गका व्यक्तिहरूले आफ्नै व्यवसाय शुरू गरेका छन्। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालयले गरीब तथा विपन्न वर्गका महिला, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी सिपमूलक तालिम दिएपछि उनीहरूले व्यवसाय शुरू गरेका हुन्। कञ्चनपुरबाट संवाददाता हरिश्चन्द्र बागको यो रिपोर्ट।
गत आर्थिक वर्ष 2080/81 25 दलित समुदायका व्यक्तिहरूको उत्थानका लागि परम्परागत आरन व्यवसायलाई आधुनिकीकरण गर्न घरेलु कृषि औजार बनाउने तालिम प्रदान गरी व्यवसाय सञ्चालनका लागि आर्थिक सहयोग गरेपछि अहिले तालिममा सहभागीहरू व्यवसायतर्फ उन्मुख हुनुभएको छ। कञ्चनपुरका आरन व्यवसायद्वय लक्ष्मी दयाल लुहार र मणिराम कोली
थोरा सहायता पनि मिल्यो, सुविधा भयो, मसिन किने, पंखा किने, आफूलाई सुविधा भयो।
आरन व्यवसायको काम गर्छौ, आसी काट्छौ, कुटो कोदालो काट्छौ, बुन्चरा काट्छौ, अनि नयाँ औजार पनि दाउ चक्कु इसा चिजहरू बनाउँछौ।
गरीब, विपन्न, एकल तथा अपाङ्गता भएका महिलाहरूलाई स्वरोजगार बनाउन अनुदान सहितका सिपमूलक तालिमहरू दिएपछि अहिले उहाँहरूको आर्थिक अवस्थामा सुधार आएको छ। लाभग्राही महिलाहरू गौमती देवी जोशी, मानमती भट्ट र लक्ष्मी चन्द।
7 तालिम दियो, व्यापारमा कस्तो हुन्छ भन्ने त्यो कुरा सिकायो, केही अनुभव भयो, हामीलाई सहयोग गर्यो 20,000 अनुदान, त्यसले राहत मिल्यो, अनि सामानहरू थपे।
हामीलाई अहिलेसम्मलाई त्यति तालिम नै यसरी सहयोग हामीलाई कसैले नै गरिरहेको थियो, सहयोग धेरै भयो, आजै सहयोग होस्।
सामाजिक विकासबाट सानो सहयोग लिएको थिएँ, त्यसैले मैले यो पसल खोलेको छु।
आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै ग्रामीण भेगका विपन्न समुदायको जीवनस्तर माथि उकास्ने कार्यालयको योजना रहेको सामाजिक विकास कार्यालय कञ्चनपुरका प्राविधिक सहायक विमला खत्री बताउनुहुन्छ।
कार्यक्रमबाट केही फाइदा पुगेको छ र उनीहरूको जीवनमा स्तर उन्नति भएको पाइएको छ। तालिममा सहभागी भएका सहभागीहरूको अनुगमन गर्दाखेरि सानो भए पनि आफ्नो व्यवसाय गरेको पाइएको छ।
लक्षित वर्गहरू छनौट गरेर कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको र आगामी दिनहरूमा समेत कार्यक्रमलाई निरन्तरता दिन प्रदेश सरकारसँग समन्वय भइरहेको सामाजिक विकास कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख धर्मराज जोशीको भनाइ छ।
साथसाथै हामीले नेतृत्व विकास पनि दिएका थियौँ, सँगसँगै उहाँहरूलाई प्रदेश सरकारले आगामी बजेटमा पनि यो कार्यक्रमका लागि थप बजेट विनियोजन गर्ने गरी हामीले प्रस्ताव पनि गरेका छौँ।
प्रारम्भिक चरणमा केही लाभग्राहीहरू व्यवसाय उन्मुख भएको देखिन्छ भने आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई उपलब्ध स्रोत साधनहरूको उचित व्यवस्थापन गरी आवश्यकताका आधारमा विस्तार गर्दै लैजानु उपयुक्त ठहरिन्छ। रेडियो नेपाल कञ्चनपुर।
कञ्चनपुरमा सिपमूलक तालिमहरूबाट व्यवसाय सञ्चालन सम्बन्धी यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। आसन्न चुनावका लागि अमेरिकी डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेद्वार चयन गरेको छ। डेमोक्रेटिक पार्टीका अधिकारीहरूले बहुमतसहित ह्यारिसलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति उम्मेद्वारमा चुनेको घोषणा गरेको जनाएका छन्। यसै सन्दर्भमा ह्यारिसले सामाजिक सञ्जाल एक्सको पोस्ट मार्फत संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेद्वार हुन पाउँदा खुशी व्यक्त गर्नुभएको छ। आगामी हप्तामा आधिकारिक रूपमा मनोनयन स्वीकार गर्ने ह्यारिसले जनाउनु भएको छ। वाशिङटन पोस्टका अनुसार ह्यारिस राष्ट्रपति पदको नेतृत्व गर्ने पहिलो अश्वेत तथा दक्षिण एसियाली मुल्की महिला उम्मेद्वार हुनुहुन्छ। उहाँको उम्मेद्वारीले लामो समयदेखि थातिरहेका जातीय तथा लैंगिक सवालहरूले सार्थकता पाउने अपेक्षा गरिएको छ। राष्ट्रपति जो बाइडेनले ह्यारिसलाई समर्थन गर्दै जुलाई 21 चुनावी प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गर्नुभएको थियो। समर्थनलाई जुलाई 27 ह्यारिसले अमेरिकी राष्ट्रपति चुनावका लागि आधिकारिक रूपमा आफ्नो उम्मेद्वारीको उद्घोष गर्नुभएको हो। सन् 2008 बाराक ओबामापछि अमेरिकाको इतिहासमा प्रमुख राष्ट्रपति पदको टिकट पाउने ह्यारिस दोस्रो अश्वेत व्यक्ति हुनुहुन्छ। नाइजेरियामा आर्थिक कठिनाईको विरोध प्रदर्शनका क्रममा कम्तीमा 13 जनाको मृत्यु भएको अधिकार समूह एमनेस्टी इन्टरनेशनलले बताएको छ। एमनेस्टीले सुरक्षा बलहरूमाथि शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या गरेको आरोप लगाएको छ। सरकारी नीति र जीवनयापनको उच्च लागत विरूद्ध प्रदर्शन गर्न नाइजेरिया भरका शहरहरूमा हजारौं प्रदर्शनकारीहरू सड़कमा उत्रिएको एक दिनपछि मृत्यु हुनेको संख्यामा विरोधाभासपूर्ण विवरण आएका छन्। हिजो एक्समा विज्ञप्ति जारी गर्दै एमनेस्टी इन्टरनेशनलले सुरक्षा बलबाट राजधानी नजिकैको सुलेजामा 6, उत्तरी पूर्व सहर मैदुगुरीमा 4 र उत्तर पश्चिमको कादुनामा 3 जना मारिएको उल्लेख गरेको छ। प्रहरीले मैदुगुरीमा भएको विस्फोटमा 4 जनाको मृत्यु भएको बताएको छ। र हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राजनीतिक स्थायित्व र देशको आर्थिक विकासका लागि दुई ठूला दल मिल्नुको विकल्प नभएको उप प्रधानमन्त्री प्रकाश मान सिंहको भनाई। घरेलु तथा साना उद्योगको प्रवर्धनमा सरकार कटिबद्ध रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीद्वारा जानकारी। र आसन्न चुनावका लागि उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपति पदको उम्मेद्वारमा चयन। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।